जो कुछ आसमानों में है, जो कुछ ज़मीन में है। अल्लाह सुबहानहु व तआला बहुत बड़े हैं और अल्लाह के ख़ज़ाने बहुत ज़्यादा हैं। अल्लाह ताला करीम है, नेक लोगों के साथ बुरों को भी बख्श देते हैं, बग़ैर क्वालिफ़िकेशन के इनाम अता फरमाते हैं, इनाम देकर वापस नहीं लेते, बुराइयों को नेकी से बदल देते हैं। अल्लाह सुबहानहु व तआला की रहमत के हम सब हर घड़ी मोहताज हैं। हर वक्त अल्लाह का दरबार और रहमत का दरवाज़ा खुला हुआ है। सवाल करने से पहले दिल में डालने वाले और अर्ज़ करने से पहले कबूल करने वाले अल्लाह सुबहानहु व तआला, अल्लामुल गुयूब और सत्तारुल उयूब, हमारे माजी हाल और मुस्तकबिल को हमसे ज़्यादा जानने वाले, हिकमत वाले, बंदों की मसलहत से बाखबर, 70 माओं से ज़्यादा मेहरबान और हमारे फ़ायदे को हमसे ज़्यादा पहचानने वाले अल्लाह सुबहानहु व तआला, हर घड़ी देने को वो तैयार हैं, जो ना मांगे उससे बेजार हैं। अल्लाह के दोस्त ना उनको कोई गम ना परेशानी, जो अल्लाह को भूल गया खुद अपने फ़ायदे को भूल गया। यहाँ इस तालीम में नियतें कीजिए मेरे मोहतरम माओं और बहनें, हमारे मुक़द्दस माएँ और बहनें और हमारे बुज़ुर्ग और दोस्त जो इस वक्त सुन रहे हैं। अल्लाह ताला आप सबको बेहतरीन अमल और अमल सालिह की तौफीक अता फरमाए और अंबिया सिद्दीकीन सालिहीन के साथ हमारा और आपका हशर फरमाए। जब हम अल्लाह को याद करेंगे तो अल्लाह ताला हमें याद फरमाएंगे। जो आदमी दीन सीखने जाए, फरिश्ते उसके लिए पर बिछाते हैं और अल्लाह की मखलूक दुआओं में लग जाती है। फरिश्तों की जमात ज़िक्र के हलकों की तलाश में रहती है और वहाँ आकर ऊपर तले जमा हो जाते हैं। इल्मे दीन का एक बाब सीख लेना 1000 रिकात नफिल से ज़्यादा सवाब रखता है। जिस जगह अल्लाह का ज़िक्र हो रहा हो, आसमान वालों के लिए नूर की तरह चमकते हैं। जो लोग सिर्फ़ अल्लाह के लिए मिले और वापस गए, कोई दुनियावी गर्ज नहीं थी, क़यामत में अर्श के साए में होंगे, नूर के मिंबरों पर होंगे। ऊंची ऊंची नियतें कीजिए अपने लिए और पूरी उम्मत के लिए। अल्लाह पाक हमसे राज़ी हो जाए, हमारी तौबा कबूल हो जाए, शैतान और नफ्स के बहकाने से बच जाएं, नेकी फैलाने का जज्बा और सारी उम्मत की खैरख्वाही हो, हमारी ज़िंदगी हयात तय्यबा हो, सेहत सलामती अमन चैन और आखरत में आसान हिसाब मग़फ़िरत और जन्नतुल फिरदौस में रहना हो जाए। नियत के फ़ज़ाइल इतने ज़्यादा हैं, जिसने नियत कर ली क़ुरान हिफ्ज करने की, क़यामत में पूरा हाफिज़ उसका सवाब मिलेगा। अगर किसी ने मुसलमान की खिदमत के लिए चलने की नियत की, थोड़ा सा चला मुसलमान की खिदमत के लिए, 10 साल एतिकाफ़ का सवाब मिलता है। किसी की नियत थी तहज्जुद के लिए उठने की और नहीं भी उठ सका, तो नींद का तोहफ़ा भी मिला और नमाज का सवाब भी मिला। हर अमल में ज़्यादा से ज़्यादा नियतें कीजिए, हर अमल में ज़्यादा से ज़्यादा नियतें कीजिए। मेरे मुअज़्ज़िज़ भाइयों, हमारी मुक़द्दस बहनें, अल्लाह ने माल में और सेहत में, खुशी में और गम में तकसीम रखी है। किसी को ज़्यादा दिया, किसी को कम दिया, मगर हर दिन के 24 घंटे सबको दिए हैं। बादशाह को भी उतना ही टाइम दिया जितना फ़कीर को दिया। वक्त एक तलवार है, या तो आप उसको काट दें या वो आपको काट दे। अपने नफ्स को हक बात में मशगूल कर लें, वरना नफ्स आपको बातिल और ग़लत बात में मशगूल कर लेगा। गुज़रा हुआ वक्त कब्र के मुर्दे की तरह है, उस पर जितना रो लीजिए वापस नहीं आएगा। वक्त ज़ाया करना मौत से भी ज़्यादा ख़तरनाक है। موت تو صرف اس دنیا سے اور رشتہ داروں سے جدا کرتی ہے، وقت کا کھو دینا آخرت اور جنت کی نعمتوں سے دور کرتا ہے۔ دنیا کی تجارت کے منافع سے پیٹ کی آگ ٹھنڈی ہوتی ہے، آخرت کی تجارت سے جہنم کی آگ ٹھنڈی ہوتی ہے۔ تاریخ میں جتنے بڑے نامور لوگ گزرے، مشہور، بہت لوگوں کو موت کے وقت افسوس ہوا، ارے میری زندگی ختم ہو گئی اور میرے مقاصد اور پروجیکٹس پورے نہیں ہوئے۔ لیکن نبی صلی اللہ علیہ وسلم نے اپنے آخری حج میں اعلان فرمایا، لوگوں سے پوچھا کہ لوگو کیا میں نے دین پہنچا دیا؟ پھر فرمایا کہ گواہ رہو۔ نبی صلی اللہ علیہ وسلم کو اللہ نے 23 سال کی نبوت کے بعد زندگی میں اتنی برکت عطا فرمائی، پورا دین امت کو پہنچا دیا۔ اللہ اکبر، اللہ اکبر۔ یہ دنیا سیر گاہ نہیں ہے، تماشا گاہ نہیں ہے، آرام کرنے کی جگہ نہیں ہے، یہ کام کرنے کی جگہ ہے۔ دنیا کام کرنے کی جگہ ہے۔ اللہ اکبر۔ انسانی جسم مستعار ملا ہے، اس سے فائدہ اٹھائیے۔ ہمارے آبا و اجداد سلف صالحین، ان کے رات کے چراغ کے تیل کا خرچہ ان کے فیملی کے کھانے پینے کے خرچے سے زیادہ ہوتا تھا۔ آج ہم دن کی روشنی میں بھی اتنا اسٹڈی نہیں کرتے جتنا وہ لوگ رات کو اسٹڈی کر لیا کرتے تھے۔ علامہ یوسف قرابعوی، انہوں نے ایک مضمون میں بیان فرمایا کہ ابن عطاء اللہ کہتے ہیں، بعض لوگوں کی عمر لمبی ہوتی ہے مگر ان کے فائدے کم ہوتے ہیں، اور بعض لوگوں کی عمر چھوٹی ہوتی ہے مگر ان کے فائدے زیادہ ہوتے ہیں۔ جس کی عمر میں برکت ڈالی جاتی ہے وہ تھوڑے عرصے میں اللہ کی بہت سی نعمتیں حاصل کر لیتا ہے۔ اسی طرح آگے انہوں نے فرمایا، بعض لوگ ایسے ہوتے ہیں جو موت سے پہلے ہی مر جاتے ہیں، ان کی عمر ختم ہو چکی ہوتی ہے حالانکہ لوگ سمجھتے ہیں کہ زندہ ہیں۔ بعض لوگ ایسے ہوتے ہیں جو موت کے بعد بھی زندہ رہتے ہیں، وہ اپنے پیچھے نیک اعمال، علم نافع، نیک اولاد اور اچھے شاگرد اسٹوڈنٹ چھوڑ جاتے ہیں جو ان کی عمر میں اضافہ کرتے رہتے ہیں، اور ان کی عمر لمبی سے لمبی ہوتی جاتی ہے حالانکہ لوگ سمجھتے ہیں کہ انتقال ہو گیا۔ امیر معاویہ رضی اللہ عنہ کے پاس شہر نجران کے ایک بزرگ آئے جن کی عمر 200 سال تھی۔ امیر نے پوچھا، آپ نے دنیا کو کیسا پایا؟ کہا کہ چند سال خوشی کے اور چند سال مشکل کے، روزانہ کوئی پیدا ہوتا ہے، روزانہ کوئی دنیا سے چلا جاتا ہے۔ امیر نے پوچھا، میرے لائق کوئی خدمت ہو تو بتائیے۔ کہنے لگے کہ میری جوانی کی پچھلی زندگی مجھے واپس لا دو، یا موت کو میرے سامنے سے ہٹا دو۔ بادشاہ نے کہا، میں تو یہ نہیں کر سکتا۔ انہوں نے کہا، پھر مجھے آپ سے کچھ نہیں لینا، پھر مجھے آپ سے کچھ بھی نہیں لینا۔ اللہ اکبر۔ شاعر کی تمنا تھی، تم سلامت رہو 1000 برس، ہر برس کے ہوں دن 50,000۔ اور ایک شاعر نے کہا، ہزاروں خواہشیں ایسی کہ ہر خواہش پر دم نکلے۔ اور اصل کیا ہے کہ اس امت کی عمر ایوریج 60 سے 70 سال کے درمیان ہے۔ پہلے زمانے میں کوئی 40 سال کا ہو جاتا تو بستر لپیٹ کر رکھ دیتا کہ اب تو اللہ میاں کے پاس جانا ہے۔ سلیمان ندوی رحمۃ اللہ علیہ فرماتے تھے، یہاں ایسے رہے کہ ویسے رہے، وہاں دیکھنا ہے کہ کیسے رہے۔ 60 سال کی زندگی آدمی کس طرح گزارتا ہے؟ پہلے 12 سال بچے کھیل کود میں غیر مکلف، حساب نہیں ہے، باقی بچ گئے 48 سال۔ روزانہ 8 گھنٹے سونا، 1/3 لائف سلیپنگ، تو اس طرح 12 سال سونے میں نکل گئے۔ روزانہ 8 گھنٹے کام کاج، تو 12 سال اس میں نکال دیے۔ اور روزانہ کوئی 6 گھنٹے مختلف قسم کے کام، گھریلو، کھانا کھانا، ریسٹ روم، صفائی ستھرائی، لانڈری، فون اور چیٹنگ اور انٹرنیٹ اور جم اور ایکسرسائز اور وغیرہ وغیرہ، سائٹ سینگ، تو اس میں بھی 6 گھنٹے نکال دیے۔ تو عمر کا ایک حصہ، نہیں 48 سال میں 16 سال تو سونے میں چلے گئے، 16 سال دفتر کام کاج میں چلے گئے اور 12 سال یہ گھریلو کاموں میں چلے گئے۔ تو اس سے معلوم ہوا کہ 60 سال کی زندگی میں کل آپ کی عمر 4 سال کی ہے، 4 سال کی عمر ملی ہے آپ کو 60 سال میں، باقی سارا وقت ادھر ادھر نکال دیا۔ اور 24 گھنٹے میں کل 2 گھنٹے ملے ایک عام ملازم پیشہ آدمی کو کہ آخرت کی کچھ تیاری کر لے، 24 گھنٹے میں 2 گھنٹے بس۔ اب اس کو کس طرح بہترین بنانا اور ان میں کیسے اعمال میں دوڑنا اور باقی کا بھی جو وقت ہے 22 گھنٹے اور باقی کی جو عمر ہے، ان سب کو گولڈن بنانا، کیسے میں آخرت کی تجارت میں زیادہ سے زیادہ چیزیں حاصل کروں۔ یہ قصہ تھا، ایک فارمر تھا، کاشتکار، باغبان، اس کو اپنے کھیت میں اور زمین میں کھدائی کے دوران پتھروں کا صندوق ملا، اس کے اندر کچھ رنگین پتھر رکھے ہوئے تھے۔ اب اس نے کہا یہ تو بڑی اچھی چیز ہے، اس سے میں بندروں کو مارا کروں گا، پرندوں اور کتوں کو بھگایا کروں گا۔ ایک پتھر مارا ایک کسی بندر کو، ایک کسی کوے کو، اور اس میں اس نے اس صندوق کو تقریباً ختم کر دیا۔ اس کے پڑوسی نے ایک دن آ کر دیکھا، کہنے لگا یہ تو کوئی قیمتی چیز ہے، شہر جاؤ میاں معلوم کرو یہ کوئی قیمتی چیز ہے۔ بیچارہ دیہاتی شہر آیا، کچھ باقی بچ گئے تھے رنگین پتھر، لے کر گیا۔ لوگوں نے کہا میاں یہ تو بہت قیمتی چیز ہے، جیولری کی دکان پر جاؤ۔ جیولری کی دکان پر گیا، اس نے کہا یہ تو اتنے قیمتی ہیں کہ ہول سیل میں جاؤ میں تو اس کی قیمت نہیں دے سکتا۔ وہ بیچارہ ہول سیل میں پہنچا تو انہوں نے کہا کہ یہ اتنے پریشیس ڈائمنڈز اور پرلز اور روبیز، ان کی قیمت تو ہم بھی نہیں دے سکتے، صرف بادشاہ سلامت دے سکتے ہیں، کنگ کے پاس جاؤ۔ اب وہ کاشتکار فارمر بیچارہ بیٹھ کر رو رہا ہے کہ میرے پاس تو یہ بہت سارے تھے، پورا باکس بھرا ہوا تھا، میں نے بندروں کو مارنے میں اور کتوں کو بھگانے میں یہ سارے منٹ ضائع کیے۔ یہ انسان کی زندگی کا حال ہے، روزانہ 1440 منٹ ہوتے ہیں، 500,000 منٹ ایک سال میں، اور 30 ملین منٹس یہ ایوریج لائف ہے، اور اس میں سے کتنے، ہر منٹ ایک سونے کا سکہ ہے، گولڈ بینگل، اور چوائس آپ کی ہے کہ کتنے اس میں سے گولڈ آخرت میں جنت کے واسطے آگے بھیج دو اور کتنے اس میں سے دنیا میں پھینک کر قبر میں خالی ہاتھ چلے جاؤ۔ استغفر اللہ استغفر اللہ استغفر اللہ۔ جنت میں لوگ داخل ہوں گے، گولڈن ورڈ میں لکھا ہوا ہوگا، بینر لگا ہوگا، ما قدمنا وجدنا، جو ہم نے آگے بھیجا پا لیا، جو نیک عمل کرو گے آگے پالو گے۔ بادشاہ کے دربار میں ایک آدمی کرتب دکھانے کے لیے آیا، کہنے لگا میں ایسا زبردست کرتب دکھاتا ہوں کہ کوئی نہیں کر سکتا ایسا، ایک سوئی، ایک نیڈل کو زمین میں کارپیٹ پر دور میں رکھا اور ایک بڑی دور سے ایک دھاگا، تھریڈ پھینکا، اور دھاگا اس نیڈل کے اندر سے چلا گیا۔ بادشاہ نے کہا یہ تو اچھی چیز دکھائی اس نے، اس کو انعام دو 300 درہم، اور اس کو پکڑ کر کوڑے مارو، ہنٹر مارو، اس کو سزا دو، کیونکہ اس نے اپنی زندگی اس بیکار کام میں ضائع کی۔ ایک آدمی نے وقت کاٹنے کے لیے 20 گدھے پالے ہوئے تھے، ڈنکیز، اور ان کے لیے ایک گھاس کا میدان تیار کیا تھا، ایک گارڈن تھا۔ لوگ پوچھتے کہ بھائی صاحب یہ گدھے آپ نے کیوں پالے ہیں؟ اس نے کہا گدھے اس لیے پالے ہیں کہ گھاس کھائیں گے، گدھے نہ ہو تو گھاس کون کھائے۔ اور بھائی آپ نے یہ گھاس کیوں لگائی ہے؟ وہ گھاس اس لیے لگائی ہے کہ بھائی میرے گدھے کھائیں گے۔ तो बस गधे और घास के दरमियान पूरी जिंदगी गुजार ली। बाज़ लोगों की आदत होती है वो पुराने पुराने पिछली सेंचुरी के डाक के पोस्टल स्टैंप जमा कर रहे हैं, कोई पिछले 400 साल के सिक्के और कॉइन और बादशाहों की तस्वीरें जमा कर रहे हैं। अजीब अजीब मशगले और हॉबीज़ में और आजकल चैटिंग में और टेक्सटिंग में और नए नए जो फ़ोन आए हैं उन्हों उसके इस्तेमाल में हमारे बच्चे बच्चियां उसमें लगे रहते हैं। लोगों ने वक्त को काटने का एक मैदान बना लिया है। आदमी का नफ्स एक मुर्दा सांप की तरह है, डेड स्नेक, कभी भी जिंदा होकर काट लेगा। और नफ्स की मिसाल एक दूध पीते बच्चे की तरह है, अगर उसको ट्रेन नहीं करेंगे तो वह बड़ा होकर भी माँ का दूध पीने को मांगेगा। गैरों के बोल हैं कि माल से होगा और मुल्क से होगा, और मुसलमान को ये कहना चाहिए कि अल्लाह के करने से होगा, अल्लाह को राज़ी करना है। बाज़ लोग कहते हैं मियाँ पहले सहूलत हो, असबाब मिलें, फंड रेजिंग हो, सारी चीज़ें जमा हो, बिल्डिंग हो, कारपेट हो, चीज़ें हो, फिर काम करेंगे भाई बाद में। हमारे बुजुर्ग फरमाते हैं कि काम करो पहले, खूब काम करो, सहूलत और फैसिलिटीज़ बाद में मिलेंगी। बाज़ लोग हैं कि सारे असबाब मीन्स और फैसिलिटीज़ मौजूद हैं फिर भी साहब टाइम मैनेजमेंट नहीं कर सकते, हर काम के लिए लेट हो गए। बाज़ लोगों के दिमाग में एक शैतानी ख्याल होता है कि अगर मैं वक्त पर आ गया और वक्त पर मैंने काम पूरा कर दिया तो लोगों को मेरी कदर नहीं होगी, कैसे मालूम होगा कि मैं हूँ इसलिए लेट आते हैं। अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह। इमाम अबू दाऊद रहमतुल्लाह अलैह उनके पास 5 लाख के करीब हदीसें थीं, उसमें से 4,800 उन्होंने सुनन अबू दाऊद में जमा कर दी, और उसमें से 4 हदीसें ऐसी इम्पोर्टेंट हैं जो इंसान को अपने दीन पर चलने के लिए काफ़ी हैं। 5 लाख हदीसें थीं, 4,800 किताब में हैं सुनन अबू दाऊद, और फिर फरमाया कि 4 हदीसें ऐसी हैं इतनी कॉम्प्रिहेंसिव कि इंसान को अपने दीन पर चलने के लिए काफ़ी हैं। इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने भी वही 4 हदीसें और एक और हदीस, 5 हदीसें उन्होंने मुंतखब फरमाई कि ये 5 लाख हदीसों में कलेक्शन में से ये इंतखाब है, और उसमें से एक हदीस जो आज के टॉपिक से मुताल्लिक है, मिन हुस्न इस्लाम अलमरई तरकुहु माला यानी, इंसान के इस्लाम की खूबी ये है कि जो चीज़ दुनिया या आखरत में उसके लिए फ़ायदेमंद ना हो उसको छोड़ दे, जो बेकार काम हो उसको छोड़ दे, लायानी चीज़ों में ना पड़े, ये मतलब है हदीस का। बाज़ लोग बेफायदा काम में वक्त काटते रहते हैं, सड़क पर और दफ्तर में मस्जिद में देखते रहते हैं पार्किंग लॉट में कौन आदमी किस मॉडल की गाड़ी में आता है, सबकी गाड़ियां चेक करते रहते, और किसी महफिल में डिनर में पार्टी में गए तो हर एक के कपड़ों को जूतों को देखते हैं, कौन किस ज्वेलरी के साथ आया है, कौन किस रंग के कपड़े, कैसा डिज़ाइन के, कहाँ से बनवाया है, कितना खर्च आया है, सारा टाइम उसमें निकाल देते। ये ऐसा है कि आदमी फार्मेसी चला जाए और कहे कि यहाँ सेल लगी हुई थी फार्मेसी में तो मैंने देखा कि दवाएं सस्ती थीं, बुखार की भी, खांसी की भी, नज़ले की, दर्द की, तो हर एक चीज़ 50% थी, तो मैं पूरी फार्मेसी की A to Z सारी दवाएं ले आया क्योंकि डिस्काउंट पर थी, क्या पता कल को मैं बीमार हूँ नेक्स्ट 5 ईयर्स, तो उसमें से मैं निकाल निकाल के वो दवाएं खाता रहूँगा। अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह। नेकियों के पहाड़ मिनटों में, आपके 1 मिनट की क्या कीमत है? एक मुसलमान 10 सेकंड में अहले जन्नत बन सकता है, 10 सेकंड में अहले जन्नत बन सकता है। हदीस शरीफ में आया कि कोई आदमी सुबह में शाम में सैयदुल इस्तिग़फ़ार पढ़ ले उस दिन इंतकाल हो तो वो जन्नत का परवाना है, जन्नत में जाएगा। अल्लाहुम्मा अंता रब्बी ला इलाहा इल्ला अंता खलक्तनी व अना अब्दुका व अना अला अहदिका व वादिका मस्तताअतु अऊज़ु बिका मिन शर्रि मा सनअतु अबू लका बिनिअमतिका अलैया व अबू बिज़म्बी फ़ग़फिर ली फ़इन्नहु ला यग़फिरु ज़ुनूब इल्ला अंत। 10 सेकंड में अहले जन्नत बन सकता है अगर आदमी बग़ैर मिसवाक के नमाज़ पढ़े, तो 20 साल में उसकी 36,500 नमाज़ें होंगी। और मिसवाक के साथ पढ़ लेता, वज़ू के मिसवाक इस्तेमाल करता, आधा मिनट लगता, तो नमाज का सवाब 70 गुना बढ़ जाता। तो 20 साल में जहाँ 36,500 नमाज़ें थीं, उसको 25,55,000 नमाज़ों का सवाब मिलता, 2.5 मिलियन सला। ये आधे मिनट की कीमत है। 1 मिनट में कोई सल्लल्लाहु अलैहि वसल्लम दरूद शरीफ 50 मरतबा कह सकता है, 50 टाइम्स, सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि वसल्लम। हर मरतबा 10 नेमतें रहमतें अल्लाह ताला नाजिल फरमाएंगे। 50 मरतबा कहने से 500 रहमतें, 1 मिनट एक दिन में दिया 500 रहमतें, 1 महीने में, 1 साल में, तो 20 साल में 36 लाख रहमतें, 3.6 मिलियन रहमा एंड मर्सी। आपके 1 मिनट की ये कीमत है, नेकियों के पहाड़ मिनटों में। जिब्राइल अलैहिस्सलाम तशरीफ़ लाए रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास और अर्ज़ किया कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, जितना दिन आप दुनिया में रहना चाहते हैं रह लीजिए, मगर एक न एक दिन आपको यहाँ से जाना है। जो अमल करना चाहते हैं कर लीजिए, उसका बदला आपको मिलेगा। जिससे मोहब्बत करना चाहते हैं कर लीजिए, मगर एक न एक दिन आपको उससे जुदा होना है। और जान लीजिए कि मोमिन का शर्फ रात का उठना है और उसकी इज्जत इस्तिग़ना है, यानी लोगों से कुछ न मांगना, लोगों से कुछ न मांगना। अल्लाह अकबर। अहमद बिन हर्ब रहमतुल्लाह अलैह फरमाते हैं, ताज्जुब है उस आदमी पर, ताज्जुब है उस आदमी पर जो ये जानता है कि जन्नत उसके ऊपर सजाई जा रही है, डेकोरेट किया जा रहा है जन्नत को उसके ऊपर, और जहन्नम उसके नीचे दहकाई जा रही है, जहन्नम का फर्नेस अंडर द फीट, फिर भी उन दोनों के दरमियान सोता पड़ा रहता है, नेक अमल नहीं करता। एक बुज़ुर्ग थे यहया रहमतुल्लाह अलैह, एक दिन खूब खाना खाया ज़बरदस्त और लेट गए सोने को, तो पूरी रात सोते रहे, यहाँ तक कि सुबह को आँख खुली तो अल्लाह ताला ने दिल में बात डाल दी कि ऐ यहया, तुमने मेरे घर से ज़्यादा बेहतर घर अपने लिए पा लिया है, या तुमने मेरे पड़ोस से ज़्यादा बेहतर कोई पड़ोस नेबरहुड पा लिया है। मेरी इज्जत और जलाल की कसम, अगर तुम जन्नतुल फिरदौस की एक झलक भी देख लो तो तुम्हारा जिस्म बह जाए और तुम्हारी रूह उसके शौक में उड़ जाए, और अगर तुम जहन्नम की एक झलक देख लो तो तुम्हारा पूरा जिस्म बह जाए और तुम्हारी आँखों से पीप और बुरी बदबू जो है आँखों से पीप बह निकले। अस्तग़फिरुल्लाह, अस्तग़फिरुल्लाह। मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह अलैह, उन्होंने वाज़ फरमाया, इल्म किसको कहते हैं? शरीयत की नज़र में इल्म वो है जिससे खुशू व खुदू और तकवा और फ़िक्र आखरत और हिसाब किताब का इस्तेहजार और दुनिया माफिया से जुहद और आखरत की तरफ रग़बत पैदा हो। जिसको कहते हैं इल्म, जिससे खुशू व खुदू और तकवा, फ़िक्र आखरत, हिसाब किताब और जुहद और आखरत की तरफ रग़बत पैदा हो, उस चीज़ को कहते हैं नॉलेज और इल्म। आगे फरमाया कि अल्लाह के वली नेक लोगों का हाल, कसरत ज़िक्र और मुराक़बात से उन पर ऐसी रिक्क़त क़ल्ब तारी होती है, यानी ऐसा रोना आता है उन लोगों को, और अपने महबूब अल्लाह की बातें सुनकर उनके दिल पर जलजला आने लगता है, उनके खून की रगें गर्म हो जाती हैं, उनके बदन के रोंगटे खड़े हो जाते हैं, وہ لوگ روتے ہوئے سجدے میں گر جاتے ہیں اور ان کی آنکھوں سے سیلاب کی طرح آنسو جاری ہو جاتے ہیں، گویا کہ خود ان کی آنکھیں بہی جا رہی ہوں۔ یہ اللہ کے دوستوں اور عاشقوں کا حال ہے۔ محبوب حقیقی، اللہ نے اپنے عاشقوں کے مراقبے، محاسبے، کثرت ذکر، نوافل اور قیام اللیل کا تذکرہ قرآن میں بار بار فرمایا ہے، بار بار فرمایا ہے، یخافون یوما تتقلب فیہ القلوب والابصار، وہ ایسے دن سے ڈرتے رہتے ہیں جس میں بہت سے دل اور بہت سی آنکھیں الٹ جائیں گی۔ اللہ اکبر۔ یبیتون لربہم سجدا وقیاما، راتوں کو اپنے رب کے سامنے سجدے اور قیام میں لگے رہتے ہیں۔ کانو قلیلا من اللیل ما یہجعون وبالاسحارہم یستغفرون، وہ لوگ رات کو بہت کم سوتے تھے اور آخری رات میں استغفار کیا کرتے تھے۔ اللہ اکبر۔ وذکر اللہ کثیرا، انہوں نے کثرت سے اللہ کا ذکر کیا۔ وہ لوگ اللہ کی یاد کرتے ہیں، کھڑے ہوئے، بیٹھے ہوئے، لیٹے ہوئے بھی، اور آسمانوں اور زمین کے پیدا ہونے میں غور کرتے ہیں۔ یہ اللہ کے عاشقوں کا حال ہے۔ وہ قرآن شریف میں بار بار بیان کیا جا رہا ہے کہ اللہ کے عاشقوں کا کیا حال ہے۔ اللہ اکبر۔ ایک جگہ فرمایا، جب ان کو وہ آیتیں یاد دلائی جاتی ہیں تو سجدے میں گر پڑتے ہیں، اپنے رب کی تسبیح اور تحمید کرنے لگتے ہیں۔ وہ لوگ تکبر نہیں کرتے، ان کے پہلو اور ان کے خوابگاہوں، بیڈنگ سے علیحدہ ہوتے ہیں، اپنے رب کو امید اور خوف سے پکارتے ہیں، ہماری دی ہوئی چیزوں میں سے خرچ کرتے ہیں۔ اللہ اکبر۔ مولانا رومی رحمت اللہ علیہ فرماتے ہیں، علوم سے لاکھوں کمالات رکھتا ہے، علوم سے لاکھوں کمالات رکھتا ہے، لیکن یہ ظالم اپنے بارے میں کچھ نہیں جانتا۔ سب علوم اور نالج کی روح صرف یہ ہے کہ آپ جان لیں کہ قیامت میں میری کیا حالت ہوگی۔ سارے علوم اور نالج، اس کی سمری، خلاصہ یہ ہے کہ آپ یہ جان لیں کہ قیامت میں میرا کیا بنے گا۔ حضور صلی اللہ علیہ وسلم کتنا قیام اللیل فرماتے تھے، کمر باندھ لیتے، پاؤں پر ورم آ جاتا، کثرت سے نفلی روزے رکھتے، ہر وقت اللہ کے ذکر میں رہتے۔ امام ابو حنیفہ رحمۃ اللہ علیہ نے 40 سال تک مسلسل عشاء کے وضو سے فجر کی نماز پڑھی، ایک قرآن پاک روزانہ ختم فرماتے تھے، ایک قرآن پاک روزانہ ختم فرماتے تھے۔ اللہ اکبر، اللہ اکبر۔ دین تقاضے کا نام ہے۔ فضائل کے کاموں میں، نیک کاموں میں دوڑنا، خوب محنت کرنا، دعوت، خدمت، عبادت، تعلیم، تبلیغ، تدریس، تصنیف، تزکیہ نفس، ذکر، تلاوت، دعا، تسبیحات، صدقہ، علم کا ایک باب سیکھ لینا 1000 رکعت سے افضل ہے، فتنے کے زمانے میں پورے دین پر عمل کر لینا 50 صحابہ کا ثواب ملے گا، سیل لگی ہوئی ہے، حسنات آنکھوں سے، کانوں سے، زبان سے، ہاتھ پیر سے، دل سے، دماغ سے، نیکیوں کی دوڑ لگانا ہر طرف سے۔ اللہ کا ذکر بہت بڑی نعمت ہے۔ ولذکر اللہ اکبر، باقیات الصالحات، جبال الحسنات، آپ کے دل، دماغ اور زبان میں بلینئرز کی مشین لگی ہوئی ہے۔ کوئی بازار میں چوتھا کلمہ پڑھ لے، 1 million good deeds، کوئی 100 مرتبہ صبح شام پڑھے سبحان اللہ اور اس کو حج، کتنے حج کا ثواب ملے گا، الحمدللہ پڑھے تو 100 گھوڑے صدقہ کرنے کا ثواب، لا الہ الا اللہ پڑھے اس کی تسبیح تو فل مون کی طرح، پورے چاند کی طرح روشن چہرے کے ساتھ آئے گا، اور اللہ اکبر پڑھا کرے تو کوئی اور آدمی اس سے زیادہ عمل نہیں لا سکتا۔ اتنی چھوٹی سی تسبیح پر اتنا ثواب دے رہے ہیں، چھوٹی سی تسبیح پر اتنا ثواب دے رہے ہیں۔ جمعے کی نماز میں جو سویرے چلا گیا، پیدل چلا گیا، اور جمعے کا اس نے غسل کیا، جا کے امام کے قریب بیٹھا، خطبہ سنا، تو اس کو ہر قدم پر 1 سال کی قیام اللیل اور 1 سال کی روزے، ہر قدم پہ، ایوری اسٹیپ، 1 سال کے روزے اور 1 سال کے قیام اللیل کا ثواب مل رہا ہے۔ ایک آدمی دعوت و تبلیغ میں چلا گیا، ام الحسنات، نامہ اعمال کھلا ہوا ہے، دوسروں کی نیکیوں کا ثواب بھی اس کے اکاؤنٹ میں آ رہا ہے، एक की जगह 10 और 10 की जगह 700 और 490 मिलियन तक रिवॉर्ड मिल रहा है, तो उससे अच्छी कोई और चीज़ नहीं हो सकती। एक आदमी अहलुल्ला बुजुर्गान मशायख की खिदमत में तज़किया नफ्स के लिए चला गया, सिद्क और इखलास और हया और तकवा और एहसान में तरक्की कर रहा है, गुनाह छोड़ रहा है, तकवा की ज़िंदगी लेकर आ रहा है। अल्लाह के औलिया आरिफ बिल्ला, उनकी 2 रिकात का सवाब दूसरे लोगों के लाखों रिकात के बराबर हो जाता है। और अहलुल्ला बुजुर्गान मशायख की बातें सुनना, उनकी सोहबत में रहना सैकड़ों बरस की बेरिया इबादत से बेहतर है, और एक गुनाह छोड़ देना हजारों नवाफिल पढ़ने से बेहतर है। क्योंकि अगर गुनाह आ गए और दिल ख़राब हो गया और दिल में है हसद और जलन और गज़ब और गुस्सा और हिर्स और ग्रीड और किब्र और रिया और शो ऑफ, दिल में अगर बीमारियां हैं तो ये ज़ाहरी इबादात नमाज रोज़े को भी ले डूबते हैं। इसलिए दिल की सफाई बहुत ज़रूरी है, ये भी एक काम है। अल्लाहु अकबर। इसी तरह खिदमत खल्क में वक्त लगाना, मुसलमान की मदद को चलना, बताया गया 10 साल के इतकाफ का सवाब है। वालदैन पर नज़र रहमत से देखना हज और उम्रे का सवाब है। अब इतने सवाब के दफ्तर खुले हुए हैं, मुझको क्या करना? उसके लिए किसी शेख से रुजू किया जाता है। मशवरा कीजिए, इस्तिखारा कीजिए, शुयूख से पूछिए। कामिल दीन बुज़ुर्गों की सोहबत से आता है, बाअदब बानसीब, जिसमें जितना अदब होगा और तलब होगा उतना वो सीख लेगा। और मेरे अहवाल और हुकूक और फ़राइज़ और घर के हालात और मेरी उम्र और मेरे हालात के वजह से कौन सा काम मुझको कितना वक्त लगाना, ये भी किसी बुज़ुर्ग अल्लाह वाले उनसे पूछकर अमल करना, ताकि नेकियों की दौड़ में हम आगे बढ़ते जाएं। फिर पूरी उम्मत में जितने नेक काम हो रहे हैं, आज के दिन दुनिया में कितनी मस्जिदें बन गईं, आज के दिन कितने लोग मुसलमान हो गए, आज के दिन कितनी बहनों ने दुनिया में तौबा करके पूरा पर्दा हिजाब करना शुरू कर दिया, आज के दिन कितने हाफिज आलिम और मदरसे बन गए, और आज के दिन कितने खैराती अदारों ने हज़ारों और लाखों खाने गरीबों और बेवाओं मिसकीनों में बांटे। ये सब लोग मेरा काम कर रहे हैं, बग़ैर तनख्वाह के कर रहे हैं, तो कम से कम उनके लिए दुआ की जाए और उनके काम पर खुश हुआ जाए। अल्लाहु अकबर। मुसलमान का मकसद नेकी फैलाना, नेकी फैलाना। अल्लाहु अकबर। बात हो रही थी वक्त का बेहतरीन इस्तेमाल, वक्त का बेहतरीन इस्तेमाल, कि अल्लाह पाक उससे हमसे आपसे राज़ी हो जाएं। कामयाब लोगों का राज वक्त का बेहतरीन इस्तेमाल करते हैं। उस्वाए रसूल सल्लल्लाहु अलैहि वसल्लम, उसमें हुजूर सल्लल्लाहु अलैहि वसल्लम के मामूलात बयान किए गए कि घर में किस तरह वक्त गुजारते थे और बाहर किस तरह वक्त गुजारते थे। ये सीरतुन नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लामा सैयद सुलेमान नदवी उनकी किताब में से मज़मून है, जो उस्वाए रसूल सल्लल्लाहु अलैहि वसल्लम की किताब में भी है। फजर के बाद आप सल्लल्लाहु अलैहि वसल्लम नमाज़ फजर पढ़कर मस्जिद में तस्बीहात और ज़िक्र के बाद बैठ जाते, सहाबा कराम भी आपस करीब बैठ जाते। ये मजलिस थी, दरबार नबूवत था, यही हलका था, यही दरसगाह थी, पढ़ाने की जगह थी। यहाँ आप जो वही नाजिल होती थी उससे सहाबा को इत्तला फरमाते थे, आपके फ़ुयूज़ बातनी और बरकात रूहानी की बारिश यहीं पर होती। दीन मसाइल माशरत के तरीक़े उनको तालीम फरमाते, आपस के मामलात सुलझाते। किसी ने कोई ख्वाब देखा होता तो आप सल्लल्लाहु अलैहि वसल्लम ख्वाब की ताबीर भी अता फरमाते। इशराक़ के नवाफिल पढ़ते, लोगों के वजीफे तकसीम फरमाते। जब सूरज निकलकर दिन खूब चढ़ जाता तो आप सलातु बुहा की नफलें पढ़कर मजलिस ख़त्म करके, जिस बीवी अजवाज मुतहरात में से जिनकी बारी होती उनके घर तशरीफ़ ले जाते। अब खिदमत का काम शुरू हुआ, माशरत, घर के काम खुद अंजाम देते, घर के काम खुद अंजाम देते। दिन में सिर्फ़ एक बार खाना तनावल फरमाते, दोपहर में آرام فرماتے، دوپہر میں آرام فرماتے، جب گھر میں تشریف رکھتے تو خالی اور بیکار نہیں بیٹھتے، معمولی معمولی کام خود سے کرتے، گھر کی صفائی کرتے، جانور کو چارہ دیتے، اونٹ اور بکری کا انتظام فرماتے، بکری کا دودھ بھی خود ہی نکال لیتے، نوکر اور خادم کے ساتھ مل کے کام کر لیتے، آٹا گوندھوا لیتے، بازار سے سودا خریدنے جاتے، کپڑے میں باندھ کر سودا لے آتے، یعنی گروسری کی تھیلی نہیں تھی، کپڑے میں باندھ کر لے آئے، اپنا جوتا خود ہی ٹھیک کر لیتے، اس کو سی لیتے، اپنے کپڑے میں پیون لگا لیتے۔ یہ حال تھا جو دنیا کے سب سے بڑے عالم اور داعی اور ساری دنیا میں ان کو دعوت و تبلیغ و دین پھیلانا ہے، خدمت کے کام میں لگے ہوئے ہیں۔ بعد ظہر نماز پڑھ کر مدینہ شریف کے بازاروں میں گشت لگاتے، دکانداروں کا معائنہ کرتے، ان کے مال کی اچھائی برائی دیکھتے، ناپ تول کی نگرانی کرتے، وغیرہ وغیرہ۔ عصر کے بعد پھر ازواج مطہرات میں ایک ایک کے گھر تشریف لے جاتے، اور جتنی بیویاں تھیں سب کے پاس جاتے، تھوڑی تھوڑی دیر کو حال پوچھتے، اور یہ کام اتنی پابندی سے کرتے کہ ہر ایک کے پاس مقررہ وقت پر پہنچتے، سب کو معلوم تھا کہ آپ صلی اللہ علیہ وسلم پابند ہیں۔ مغرب کی نماز پڑھ کر جن بیوی کی باری ہوتی رات گزارنے وہیں ٹھہر جاتے، اکثر دوسری ازواج مطہرات بھی آ جاتی وہاں کچھ دیر کو، اور مدینہ شریف کی خواتین مستورات بھی جمع ہو جاتی، اور یہ رات کا مدرسہ تھا، یہاں عورتوں کو دینی مسائل کی تعلیم فرماتے، نہایت ادب اور پردے کے ساتھ خواتین بہنیں علم دین، حسن معاشرت، حسن اخلاق کی باتیں سیکھتی، عورتیں اپنے مقدمات پیش کرتی اور اپنی پریشانیاں، شکایتیں، مجبوریاں بیان فرماتی، اور بعد نماز عشاء مسجد میں نماز پڑھ کر آپ صلی اللہ علیہ وسلم اس رات کی قیام گاہ اور اس گھر میں آرام فرماتے۔ عشاء کے بعد بات چیت کرنا پسند نہیں فرماتے، پھر سوتے وقت کے اذکار اور عبادات اور نوافل، اور جب رات میں اٹھے تہجد کے لیے تو مسواک کیا، پھر نفل نماز کے سجدے میں دیر تک دعا مانگی، پھر آرام فرمایا تھوڑی دیر، پھر فجر کی اذان ہوئی تو اپنے حجرے شریف میں دو رکعت سنت پڑھ کر ذرا سا لیٹ رہے، پھر مسجد میں تشریف لائے اور باجماعت نماز ادا کی۔ یہ تھے آپ صلی اللہ علیہ وسلم کے روزانہ کے معمولات۔ حضرت نے فرمایا کہ دیکھو، تھوڑی دیر کے بعد اگلی نماز کا وقت آ کے مسلمان کو بتاتا ہے کہ دیکھو اتنا وقت گزر گیا، جو کام کرنا ہے کر لو۔ آپ صلی اللہ علیہ وسلم وقت کے اتنے پابند تھے، بہت سے کام کر لیتے، کبھی وقت کی تنگی کی شکایت نہیں کی۔ عائشہ رضی اللہ عنہ فرماتی ہیں کہ رسول صلی اللہ علیہ وسلم اللہ تعالیٰ کا ذکر ہر لمحہ اور تمام اوقات میں کرتے تھے، ہمیشہ یاد الہی میں مشغول رہتے، کوئی چیز آپ کو اللہ کے ذکر سے نہ روکتی، آپ صلی اللہ علیہ وسلم کی ہر بات یاد حق، حمد و ثنا، توحید و تمجید، تسبیح و تقدیس، تکبیر و تحلیل میں ہوتی، اسماء و صفات الہی، وعدہ وعید، امر و نہی، احکام شرع کی تعلیم، اور جنت اور جہنم کا ذکر، ترغیب اور ترہیب، یہ سب ذکر حق تھا۔ خاموش رہنے کے وقت اللہ تعالیٰ کی یاد آپ کے دل میں رہتی، آپ صلی اللہ علیہ وسلم کا ہر سانس، آپ کے دل اور زبان، آپ کا اٹھنا بیٹھنا، کھڑا ہونا لیٹنا، کھانا پینا، آنا جانا، سفر، اقامت، پیدل سواری، کسی حال میں اللہ کا ذکر جدا نہیں ہوتا، خواہ دل میں ہو یا زبان سے، ہر فعل میں، شان میں ذکر الہی ہوتا، اور ہر لمحے، مختلف اوقات، حالات میں دعائیں پڑھا کرتے تھے۔ یہی سنت دعائیں تمام مقاصد اور مطالب اور حاجات کو شامل ہیں، اور ہر خاص مطلب کے لیے الگ الگ دعا بھی فرماتے تھے۔ یہ تھے آپ صلی اللہ علیہ وسلم کی معمولات اور اس کے ساتھ اللہ کا ذکر۔ حضرت شیخ عارف باللہ ڈاکٹر عبدالحی عارفی رحمۃ اللہ علیہ، اسوہ رسول صلی اللہ علیہ وسلم کے مؤلف، فرماتے ہیں، وقت کو اپنا تابع کر لو، وقت تمہارا تابع ہو جائے گا اور کاموں میں برکت ہو جائے گی۔ ارادہ اور ہمت سے بڑے بڑے کام ہو جاتے ہیں۔ نظام الاوقات اور شیڈول بنانے سے ذرا سے وقت میں بہت سے کام ہو جاتے ہیں۔ ہمت بہت بڑی چیز ہے، اس سے تمام مشکلات حل ہو جاتی ہیں۔ میں نے دو چیزیں سیکھیں جن سے تمام مشکلات میں آسانی ملی، ایک تو ہمت کرو ول پاور، اور دوسرے پابندی وقت شیڈول بناؤ۔ وقت پر کام کرنے کی عادت ڈالو، پھر وقت خود کام کرا لیتا ہے۔ دنیا میں جتنے بڑے لوگ گزرے ہیں ان کی زندگی میں ایک نظام الاوقات اور شیڈول ہوا کرتا تھا۔ اللہ اکبر، جتنے بڑے لوگ گزرے ہیں ان کی زندگی میں نظام الاوقات اور شیڈول ہوا کرتا تھا۔ حضرت شیخ الاسلام حضرت مولانا مفتی محمد تقی عثمانی صاحب دامت برکاتہم اصلاحی خطبات میں فرماتے ہیں کہ ابھی تو ہم جوان ہیں، یہ ایک شیطانی دھوکہ ہے۔ نفس انسان کو دھوکہ دیتا رہتا ہے کہ میاں ابھی تو جوان ہیں، ابھی بہت وقت پڑا ہے، ابھی ہم نے دنیا میں دیکھا ہی کیا ہے، ابھی تو ذرا مزے اڑا لیں، پھر جب موقع آئے گا تو اللہ تعالیٰ کی طرف رجوع کریں گے اور اس وقت اصلاح کی فکر کر لیں گے ابھی کیا رکھا ہے۔ اور آپ صلی اللہ علیہ وسلم فرما رہے ہیں کہ نفس اور شیطان کے اس دھوکے میں مت آؤ، جو کچھ کرنا ہے کر گزرو۔ یہ وقت جو اللہ نے عطا فرمایا ہے بڑی قیمتی چیز ہے، بڑی دولت ہے۔ عمر کے یہ لمحات، ایک ایک لمحہ قیمتی ہے، اس کو برباد اور ضائع مت کرو، آخرت کے لیے استعمال کرو۔ قرآن شریف میں فرمایا اولم نعمرکم ما یتذکر فیہ من تذکر وجاءکم النذیر، کیا ہم نے تم کو اتنی عمر نہیں دی تھی کہ اس میں کوئی شخص نصیحت حاصل کرنا چاہتا تو نصیحت حاصل کر لیتا، اور تمہارے پاس ڈرانے والے کو بھی بھیجتے رہے، اتنے انبیاء آئے۔ اللہ، بعض مفسرین نے فرمایا کہ ڈرانے والے سے مراد انبیاء علیہ السلام اور وہ لوگ جو واضح نصیحت کرتے ہیں۔ بعض مفسرین نے فرمایا ڈرانے والے کا مطلب سفید بال ہیں۔ سفید بال آ گئے، سمجھ لو کہ اب وقت آنے والا ہے، اب وقت آنے والا ہے۔ حضرت مفتی شفیع صاحب رحمۃ اللہ علیہ، معروف القرآن کے مؤلف، ان کا ایک واقعہ انہوں نے سنایا کہ ایک آدمی کی ملاقات ہو گئی ملک الموت سے، اینجل آف ڈیتھ سے ملاقات ہو گئی۔ اس آدمی نے ملک الموت سے شکایت کی کہ بھائی آپ کا معاملہ عجیب ہے، دنیا میں کسی کو اگر پکڑنا ہوتا ہے تو عدالت اور کورٹ کا قانون ہے کہ پہلے نوٹس بھیجتے ہیں کہ تمہارے خلاف یہ مقدمہ ہو گیا ہے، تم اس کا جواب دو وغیرہ وغیرہ، پہلے نوٹس آتے ہیں، لیکن آپ ملک الموت کا معاملہ بڑا عجیب ہے، جب چاہتے ہیں بغیر نوٹس کے آ دھمکتے ہیں، بیٹھے بٹھائے کسی گھر میں پہنچ گئے اور روح قبض ہو گئی، کوئی بیچارہ مر گیا، یہ کیا معاملہ ہے، آپ بغیر بتائے آ جاتے ہیں۔ ملک الموت نے فرمایا کہ میاں میں تو اتنے نوٹس بھیجتا ہوں کہ دنیا میں کوئی اتنے نوٹس نہیں بھیجتا، لیکن تم پرواہ نہیں کرتے، جب تمہیں بخار آتا ہے وہ میرا نوٹس ہوتا ہے، کوئی بیماری آتی ہے وہ بھی میرا نوٹس ہوتا ہے، جب تمہارے سفید بال آتے ہیں وہ بھی میرا نوٹس ہوتا ہے، تمہارے پوتے آتے ہیں گرینڈ چلڈرن وہ بھی میرا نوٹس ہوتا ہے، میں تو اتنے نوٹس بھیجتا ہوں کہ اس کا کوئی حساب نہیں ہے، مگر تم کان ہی نہیں دھرتے۔ عبداللہ ابن عمر رضی اللہ عنہما سفر پر جا رہے تھے، ایک قبر کو دیکھا، گریو، وہاں پر اتر گئے، دو رکعت نفل پڑھی۔ لوگوں نے پوچھا حضرت یہ کیا بات تھی، کہنے لگے کہ میرے دل میں خیال آیا کہ جو مردے قبر میں پہنچ چکے ان کا عمل ختم ہو گیا، اور قبروں کے اندر اس بات کی حسرت کرتے ہیں کہ کاش ہمیں اتنا موقع اور مل جاتا کہ ہم دو رکعت اور پڑھ لیتے۔ قبر میں مردے سے پوچھو کیا چاہیے تمہیں، کہتا ہے دو منٹ کو باہر آ جاؤں تو دو رکعت نماز نفل پڑھ لوں گا، تو اللہ نے مجھے موقع دے رکھا ہے اس لیے میں تو جلدی سے دو رکعت نفل وہاں پر پڑھ لیا۔ مفتی شفیع صاحب رحمۃ اللہ علیہ کراچی میں اس وقت سفر پر جا رہے ہیں، और सड़कें ऊंची नीची भी होती हैं, कार के अंदर सफ़र कर रहे हैं, बल्कि रिक्शे के अंदर सफ़र कर रहे हैं, रिक्शा चलता है बड़े शहरों में, उसमें झटके भी लगते हैं, और उसमें सफ़र के दौरान लिखते हुए जा रहे हैं, अपना कॉपी कलम रखा हुआ है और अपना राइटिंग, अपना काम, दफ्तरी काम रिक्शे में बैठकर ऊंची नीची सड़कों पर करते हुए चले जा रहे हैं। फरमाया कि जिस काम को फुर्सत के इंतज़ार में रखोगे वो टल गया, यानी कहा कि जब फुर्सत मिलेगी तो करेंगे, वो टल गया, वो काम फिर नहीं होगा। काम करने का तरीका है कि दो कामों के दरमियान तीसरे काम को ज़बरदस्ती उसके अंदर दाखिल कर दो। दो काम थे, एक और आ गया, तीसरे को भी उसके अंदर दाखिल कर दो। ये सुस्ती, काहली और नफ्स की, इसको छोड़ो, इसको छोड़ो। अल्लाह, आज का काम कल पर मत टालो। ये सौफा अरबी में कहते हैं कि करूँगा अन करीब, ये तो एक धोखा है शैतान का। अल्लाह, सुबह से शाम तक ज़िंदगी का शेड्यूल बनाइए, क्या कर रहे हैं हम, नेक अमल में क्या इजाफा कर सकते हैं, कौन सी बुराई हमारे अंदर है उनको छोड़ो, और रोज़ाना दुआ मांगो कि या अल्लाह, आज के दिन मालूम नहीं क्या हालात पेश आए, आज के दिन को आखरत के लिए ज़खीरा बना दीजिए। रोज़ाना जितनी अच्छी अच्छी दुआएं हैं याद कीजिए, ए अल्लाह आज के 24 घंटे को सही इस्तेमाल करूँगा। फिर अल्लाह से मांगो, मैंने तो इरादा किया लेकिन मेरा इरादा क्या, मेरी क्या हिम्मत, अल्लाह आप दे दीजिए, अल्लाह आप दे दीजिए। हसन बसरी रहमतुल्लाह अलैह फरमाया, और इस तरह बुज़ुर्ग फरमाते हैं कि मैंने ऐसे लोगों को पाया जो, जिनका अपनी उम्र के वक्त, यानी इस तरह उसको, वो अपने वक्त का इस्तेमाल करते थे जैसे कि आप लोग सोने और चांदी के दिरहम और दीनार को कीमती समझते हैं। तो हमने ऐसे लोगों की सोहबत को पाया जो अपने वक्त के एक एक मिनट को सोने चांदी के गोल्ड क्वाइन की तरह समझते हैं। अल्लाह अकबर, अल्लाह अकबर, अल्लाह अकबर। तो हम अपने वक्त का खूब नेक इस्तेमाल करें, अपने वक्त का नेक इस्तेमाल करें। हकीमुल उम्मत मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह अपने ज़िंदगी के आखिरी दिनों में बीमार और अपने बिस्तर पर लेटे हुए, डॉक्टरों ने मिलने जुलने से मना कर रखा था, आंख बंद करके लेटे हुए, लेटे लेटे आंख खोली, कहा कि अरे भाई मौलवी शफ़ी साहब को बुलाओ। आ गए तो उनसे कहा कि आप अहकाम कुरान लिख रहे हैं, कुरान की फलां आयत है उससे फलां मसला निकलता है, इसलिए आप इसको भी लिख लीजिएगा। ये कह के फिर आंख बंद करके लेट गए, और फिर फरमाया कि किसी और आदमी को बुलाओ, उसको कोई और काम बता दिया। ये सब करने लगे तो वहाँ खानकाह के नाजिम जो साहब थे, उन्होंने फरमाया कि हजरत, डॉक्टरों ने आपको बातचीत से मना कर रखा है और आप बीमार हैं, इतने बिस्तर पर लेटे हुए हैं, आप बार बार लोगों को बुलाकर उनसे बातें और उनको इंस्ट्रक्शंस दे रहे हैं, आप अल्लाह के लिए रहम करें। तो हकीम उल उम्मत ने फरमाया कि बात तो ठीक कहते हो, लेकिन मैं सोचता हूँ कि वो लम्हाते ज़िंदगी किस काम के, जो किसी की खिदमत में खर्च ना हो, अगर किसी की खिदमत के अंदर उम्र गुजर जाए तो ये अल्लाह ताला की बहुत बड़ी नेमत है। आज हमारे माशरे में वक्त को बेकीमत चीज़ बना दिया, जहाँ चाहा खो दिया। अल्लाह अकबर। इसलिए वक्त का इस्तेमाल करना है। ताजिर को देखिए, दुनिया के जो ट्रेडर होते हैं उनका क्या हाल होता है। एक ताजिर आ गए मुफ्ती शफ़ी साहब के पास, कहने लगे हजरत बहुत बड़ा नुकसान हो गया, मेरे लॉस हो गया तिजारत में। तो कहने लगे हजरत करोड़ों का नुकसान हो गया, मिलियंस का लॉस हो गया। शेख ने पूछा क्या क्या लॉस हो गया, क्या हो गया? तो उन्होंने कहा कि एक डील होने वाली थी, एक और डील अगर हो जाती तो उसमें से इतने इतने मिलियन, इतने करोड़ आ जाते, वो डील नहीं हुई तो ऐसा मुझे लग रहा है कि मेरा उतना मिलियन लूट गया, मेरा लॉस हो गया, हालांकि जेब से कुछ नहीं गए। और जो दूसरे लाखों और मिलियंस दूसरी जगहों से आ रहे हैं उसमें कोई कमी नहीं हुई थी, बस वो एक और सौदा जो होने वाला था वो नहीं हुआ। तो मुफ्ती साहब फरमाते हैं कि देखो, ताजिर अपनी दुनिया की तिजारत में इतना ख्याल करता है और हम आखरत की तिजारत में सारा वक्त निकाल देते हैं। पहले ज़माने में कोई चीज़ पकानी होती तो लकड़ियाँ पहले लाते, लकड़ियाँ जमा करो और चूल्हा सुलगाओ, चाय बनाने के लिए आधा घंटा चाहिए। अब जो है गैस और बिजली के चूल्हे होते हैं, ओवन है, स्टोव है, 2 मिनट में चाय बन जाती है। पहले ज़माने में चक्की से पहले आटा पीसो, फ्लावर उसको वीट को पीसो और उसके बाद आटा गूंदो, रोटी पकाओ। अब बटन दबाया, मसाला तैयार है, आटा भी तैयार है, सारा वक्त बच गया। तो बताइए वक्त कहाँ गया। पहले ज़माने में लोग हज को जाते थे, 6 महीने ऊँटों पर जा रहे हैं, अभी एक जहाज़ लिया, अगले दिन हरम शरीफ में बैठे हैं, तो ये बाकी के 5 महीने कहाँ चले गए। वक्त तो सारा मौजूद था, हमने किन फजूलियात में उड़ा दिया। हमें अपनी ज़िंदगी का जायज़ा लेना है। बरकत को देखिए, आप सल्लल्लाहु अलैहि वसल्लम आखिरी हज में, हज्जतुल विदा, आखिरी हज में आप सल्लल्लाहु अलैहि वसल्लम 10 ज़िलहिज्जा को मुजदलफा में सुबह हुई और वहाँ से मीना तशरीफ़ ले गए, और वहाँ के जो हज के आमाल होते हैं, यानी कंकरियाँ मारना जमरात पर और कुर्बानी करना, 63 ऊँट कुर्बान किए अपने हाथ से, 63 कैमल्स, 63 कैमल्स, और उसके बाद हर ऊँट में से जो कुर्बानी हुई उसमें से गोश्त का एक टुकड़ा, पारचा निकाल कर उसको पकाया गया और उसके बाद उसमें से खाया कुछ। और उसके बाद फिर ये मज़ीद जो हज के आमाल होते हैं, हलक कराना, सर मुंडाना, फिर उसके बाद तवाफ़े ज़ियारत के लिए जाना, मीना से मक्का शरीफ को जाना, और वही बस और गाड़ी में नहीं बल्कि उस ज़माने की जो सवारी ऊँट वगैरह है उस पर जाना, और तवाफ़े ज़ियारत करके वापस तशरीफ़ लाए और मीना में जुहर की नमाज़ पढ़ी। सुबह के इशराक़ के वक्त से लेकर जुहर की नमाज़ तक कंकरियां भी मार ली, कुर्बानी हो गई। आज हमें एक ऊँट अगर कुर्बान करना हो तो पूरा दिन लग जाएगा। 63 ऊँट कुर्बान किए, फिर मक्का जाके तवाफ़ किया, फिर वापस भी आ गए और जुहर का वक्त था। इसको कहते हैं बरकत, जिसको अल्लाह ताला बरकत दें, कम वक्त में ज़्यादा काम हो सकते हैं। इसलिए रोज़ाना दुआ पढ़नी चाहिए, अल्लाहुम्मा इन्ना नसअलुका खैर हाज़ल यौम व फतहु व नसरहु व नूरहु व बरकतहु व हुदा। मुनाजात मकबूल में पीर की मंजिल में मिल जाएगा। दिल्ली में शाह इस्माइल शहीद थे, बड़े हाफिज़ थे अल्लाह वाले। लोगों ने कहा, हज़रत आप असर से मगरिब के दरमियान कुरान ख़त्म कर लेते हैं, हमें भी दिखाइए। वो असर की नमाज़ के बाद खड़े हो गए पुल पर और बहुत से हाफिज़ निगरानी के लिए खड़े हो गए कि कोई भी आयत, कोई भी सफ़ा मिस ना हो। हज़रत ने असर की नमाज़ के बाद पढ़ना शुरू किया, सूरह फातिहा, फिर अलिफ लाम मीम, और पढ़ते गए सारे पारे, और जब कुल आउज़ु बिरब्बिन नास पर पहुँच कर ख़त्म किया है तो सूरज डूब रहा था। असर से मगरिब के दरमियान आवाज़ के साथ पूरा कुरान शरीफ़ पढ़कर सुना दिया। इसको कहते हैं बरकत, इसको कहते हैं बरकत। अल्लाह अकबर। शेख ज़करिया रहमतुल्लाह अलैह, अपने उनके अब्बा का मौलाना यहिया साहब के बारे में कहा जाता है कि 7 साल के थे और कुरान शरीफ हिफ्ज़ कर लिया था। तो अब्बा ने कहा, बेटा एक कुरान रोज़ाना दोहरा लो, बाकी पूरा दिन छुट्टी। तो बच्चा 7 साल का सुबह सवेरे छत पर चढ़ जाता और पूरे 30 पारे दोहरा कर फिर वहाँ से वापस उतरते और फिर खाना वगैरह खाते। और कहते हैं कितने महीनों तक यही मामूल रहा, इस वजह से कुरान में कोई मुतशाबे, कोई गलती नहीं होती थी। चलते फिरते अपने दूसरे काम काज में कुरान शरीफ दोहरा लेते थे। अल्लाह अकबर। और छोटी सी उम्र में और इतना दोहरा लेना, खुद शेख ज़करिया रहमतुल्लाह अलैह, उन्होंने अरबी और उर्दू में 100 से ज़्यादा किताबें लिखीं। ये फ़ज़ाइल आमाल जो किताब है उसके मुअल्लिफ़ उनकी बात हो रही है, शेख ज़करिया रहमतुल्लाह अलैह 100 से ज़्यादा किताबें लिखी हैं उर्दू और अरबी में, और बहुत ज़्यादा इल्मी और अदबी काम किया। फिर जब वो 80 साल के थे, 80 साल से ऊपर के हो गए, माजूर थे, अपने हाथ से चाय की प्याली नहीं उठा सकते थे, हज़रत ने उस ज़माने में सफ़र फरमाया। हालांकि वो हरम शरीफ में रहते थे, मदीने शरीफ में, मस्जिद नबवी में, रोज़ाए मुबारक के बराबर में आपका कमरा था, शेख ज़करिया रहमतुल्लाह अलैह का। उसको छोड़ा उन्होंने दीन की खातिर, और यूके, इंग्लैंड और साउथ अफ्रीका का सफ़र किया, اپنے خرچ سے ہدیہ بھی نہیں لیا تاکہ دنیا میں جگہ جگہ ذکر کی مجلسیں اور خانقاہیں قائم ہو جائیں۔ اس وقت حال یہ تھا شیخ کا کہ 80 سال سے اوپر کی عمر ہے، معذور ہیں، اپنے ہاتھ سے چائے کی پیالی بھی نہیں اٹھا سکتے تھے، وضو بھی نہیں کر سکتے تھے اپنے ہاتھ سے، 4 آدمی پکڑ کر وضو کراتے تھے، ہاتھ پکڑ کر، ایک آدمی ہاتھ پکڑتا، ایک آدمی پانی ڈالتا، ایک آدمی اس کو تولیے سے پوچھتا ان کے ہاتھ، اور ایک آدمی پانی کو برتن میں جمع کرتا۔ اس حال میں کہاں کہاں دنیا بھر کے سفر فرمائے، واپس مدینہ منورہ آئے، یا کریم یا کریم پکارتے پکارتے، جب آپ کا آخری وقت آیا تو یا کریم اللہ کے نام کا ورد تھا، اور دنیا سے تشریف لے گئے، اور سفر آخرت اور جنت البقیع میں مدینہ منورہ میں دفن ہے شیخ زکریہ رحمۃ اللہ علیہ۔ اللہ اکبر، ہمارے بزرگوں نے اپنے آخری آخری وقت تک بہت محنت کی ہے، بہت محنت کی ہے۔ اللہ اکبر۔ مولانا الیاس رحمۃ اللہ علیہ دعوت تبلیغ کے بانی انڈیا میں، ان کے ابا بازار جا کے مزدوروں کو لے آتے، مزدوروں کو کہتے میاں کام کرو گے؟ مزدور بولتے ہاں بھائی کیا کام ہے؟ تو لاتے وہ مسجد میں اور کہتے کیا کام ہے بھائی؟ تو مزدوروں کو کہتے کہ وضو کرو اور بیٹھ جاؤ، تعلیم کے حلقے لگاؤ، نماز سیکھو، دین کی باتیں سیکھو۔ دن بھر ان کو سکھاتے رہتے، شام کو مزدوری دے کے واپس بھیج دیتے، اچھا جاؤ بھائی یہ تمہاری دن کی مزدوری ہے۔ وہاں سے جماعتوں کا کام شروع ہوا ہے جو آج پوری دنیا میں پھیلا ہوا ہے۔ دین کا ایک مرکز تھا رائے ونڈ، اس میں ایک آئینہ لگا ہوا تھا، وہ آئینہ $1 کا بھی نہیں ہوگا، پرانا ایک مرر دیوار میں جہاں لوگ وضو کو جاتے ہیں۔ اس کی کیا خصوصیت تھی؟ ہزاروں لوگ روزانہ پوری دنیا سے آئے ہوئے وضو کرنے کے بعد اس آئینے میں اپنے شکل دیکھ کر اس میں اپنا سر اپنا جھاڑا کرتے تھے، کنگھی وغیرہ کیا کرتے تھے۔ تو اس ایک آئینے نے پورے دنیا کے لوگوں کی خدمت سنبھالی ہوئی تھی، اور وہ $1 کا بھی نہیں تھا۔ مولانا پالن پوری رحمۃ اللہ علیہ جب چھوٹے تھے تو اپنی اماں کو تعلیم سکھاتے تھے، فضائل کی تعلیم گھر میں کرتے تھے، تو اماں کہتی تھیں کہ بیٹا آج مجھ کو سنا رہے ہو اکیلے، ایک دن آئے گا کہ لاکھوں لوگ تمہاری بات سنیں گے، ایک دن آئے گا کہ لاکھوں لوگ تمہاری باتیں سنیں گے۔ وہ زمانہ آیا، اور انہوں نے بہت سال تک 20-25 اور اس سے بھی زیادہ دعوت کے مراکز میں روزانہ صبح بیان کیا، پوری دنیا میں جا کر بیان کیا۔ ہمارے مشائخ 125,000 درود شریف روزانہ پڑھ لیتے، بعض مشائخ روزانہ 125,000 درود شریف پڑھ لیتے، اور آج بھی ایسے مشائخ موجود ہیں۔ زندگی کا ایک ایک لمحہ ان کا اتنا قیمتی ہے، اور اس کو وہ استعمال کرتے ہیں اللہ کے لیے، ترغیب کے لیے۔ علامہ ابن جوزی رحمۃ اللہ علیہ نے کتاب لکھی وقت کی قدر اور اہمیت، حفظ العمر، اس میں انہوں نے مشائخ کے حالات بیان کیے۔ خود ان کا اپنا حال تھا علامہ ابن جوزی رحمۃ اللہ علیہ کہ روزانہ 4 رجسٹر کتابوں کے لکھا کرتے تھے، روزانہ کتابوں کے 4 رجسٹر لکھا کرتے تھے۔ اللہ اکبر۔ دن رات کی گردش آپ کی عمر کو کم کر رہی ہے، آپ عمل میں سستی کیوں کرتے ہیں؟ حدیث شریف میں آیا نعمتان مقبول فیہما کثیر من الناس الصحت والفراغ، دو نعمتیں ایسی ہیں ان کے بارے میں بہت لوگ دھوکے کا شکار ہیں، اور وہ ہے صحت اور فراغت۔ صحت اور فراغت کہ بھائی نیک کام کرو، نیک کام میں دوڑو۔ ابن مسعود رضی اللہ عنہ فرماتے تھے تمہارے دن رات گزر رہے ہیں، عمریں کم ہیں، اعمال ریکارڈ ہو رہے ہیں، موت اچانک آ جائے گی، جو آدمی نیکی کا بیج بوئے گا وہ خوشی سے اس کی کھیتی کاٹے گا، جو آدمی برائی کا بیج بوئے گا وہ شرمندگی کی کھیتی کاٹے گا، جو کچھ تم بو گے وہی کاٹو گے۔ ابو بکر بن عیاش رحمۃ اللہ علیہ فرماتے تھے اگر کسی کا درہم، کوئی کوائن یا پیسہ گر جائے تو کہتا ہے انا للہ मेरा दिरहम खो गया, मेरे पैसे खो गए, जबकि उसका दिन ख़त्म हो रहा होता है और वो ये नहीं कहता कि अरे मेरा दिन ज़ाया हो गया, मैंने उसमें कोई नेक काम नहीं किया। वक्त ज़ाया करने पर अफसोस नहीं करता। किसी ने उमैर बिन हानी रहमतुल्लाह अलैह से कहा कि मैं देखता हूँ आपकी ज़बान अल्लाह के ज़िक्र से गाफिल नहीं रहती, आप रोज़ाना कितनी तस्बीह पढ़ते हैं? फरमाया कि 1,00,000 मरतबा। रोज़ाना कितनी तस्बीह पढ़ते हैं? 1,00,000 मरतबा। अल्लाह अबू बकर आयाश रहमतुल्लाह अलैह के इंतकाल का वक्त आया तो उनकी बहन रोने लगी, तो उन्होंने कहा बहन रोने की ज़रूरत नहीं है, तेरे भाई ने कमरे के इस कोने में 18,000 मरतबा कुरान ख़त्म किया है। कमरे के उस कोने में 18,000 कुरान ख़त्म किए हैं, रोने की ज़रूरत नहीं। सईद बिन मुसैब रहमतुल्लाह अलैह फरमाते थे कि 40 साल से मेरी जमात की नमाज नहीं छूटी है, 40 साल से मस्जिद में जमात की नमाज नहीं छूटी। और फरमाया जाता है कि 50 साल तक ईशा के वज़ू से फजर की नमाज पढ़ी है। एक आदमी ने आमिर बिन अब्द कैस रहमतुल्लाह अलैह से कहा कि ठहरिए ठहरिए हज़रत, मैं आपसे बात करना चाहता हूँ, गिव मी सम टाइम। आपने फरमाया कि सूरज को रोक लो, यानी फरमाया कि क्लॉक को और टाइम को फ्रीज कर लो, रोक लो, फिर मैं बात करने के लिए तैयार हूँ। सूरज को रोक लो, फिर हम बात करने को तैयार हैं। अल्लाह दाऊद ताई की खादमा ने उनसे कहा कि आप रोटी खाना चाहते हैं? उन्होंने कहा कि रोटी खाने और उसका एक चूरा अगर मैं पी लूं बना बनाया तो उसके दरमियान 50 आयतों का फ़र्क पड़ जाता है, यानी अगर मैं सादा सा खाना खा लूं तो कुरान शरीफ की 50 आयतें मैं पढ़ लूँगा। राबिया बसरिया रहमतुल्लाह अलैहा रात भर नमाज में मशगूल रहती, जब सुबह होती तो थोड़ा सा आराम करती, यहाँ तक कि जब रोशनी हो जाती तो उठ बैठती और अपने नफ्स को कहती कि ऐ मेरे नफ्स तुम कब तक सोते रहोगे और कब उठोगे, ऐ मेरे नफ्स कब तक सोते रहोगे कब उठोगे, कहीं ऐसा ना हो कि तुम कुछ देर के लिए सो जाओ और नींद से उस वक्त उठो जब हशर क़यामत का शुरू हो गया हो और चीखो पुकार शुरू हो गई हो। इमाम शाफ़ई रहमतुल्लाह अलैह हर महीने 30 कुरान शरीफ ख़त्म फरमाते, रोज़ाना एक कुरान ख़त्म, और रमज़ान में रोज़ाना 2 कुरान ख़त्म कर लेते। खुवैल बिन मोहम्मद फरमाते हैं कि एक दिन ऐसा मुझे लगा कि मुझे हिसाब किताब के लिए पेश किया गया और मुझसे पूछा गया कि ऐ खुवैल, हमने तुम्हें 60 साल की उम्र दी थी, तुमने क्या अमल किया? 60 साल की नींद और दिन का कैलूला और आराम जमा किया गया तो उम्र का एक हिस्सा उसमें निकल गया, खाने के वक्त को जमा किया गया तो उम्र का एक हिस्सा खाने में ख़त्म हो गया था, फिर मेरे वज़ू के वक्त को जमा किया गया तो उम्र का एक हिस्सा उसमें लग गया था, फिर मेरी नमाज को देखा गया तो वो डिफेक्टिव निकली, नमाज में नक्स था और रोज़े में भी नक्स था, अब या तो अल्लाह ताला अपने फजल व करम से माफ़ कर दे या अजाब में गिरफ्तार कर दे। तो हमारे बुज़ुर्ग इस तरह अपना हिसाब लिया करते थे, मियाँ कितना वक्त लगाया कितना वक्त लगाया, हर सांस एक ख़ज़ाना है, एहतियात कीजिए कोई सांस बग़ैर अमल के ना गुज़र जाए। अबुल क़ासिम जुनैद रहमतुल्लाह अलैह का इंतकाल का वक्त था तो उस वक्त वो नमाज में रुकू और सजदे कर रहे थे, आखिरी वक्त है, रूह निकल रही है, नमाज में रुकू और सजदे कर रहे थे, उन्होंने अपना पैर मोड़ना चाहा तो पैर में से रूह निकल चुकी थी तो पैर नहीं मुड़ा इसलिए कि उसमें जान नहीं थी। तो एक आदमी ने पूछा कि ऐ अबुल कासिम, ये क्या है, आप इस वक्त अपने आखिरी लम्हात में ये क्या कर रहे हैं? तो उन्होंने फरमाया कि ये अल्लाह ताला की अजीम नेमतें हैं, अल्लाह ताला की अजीम नेमतें हैं, कायनात का एक एक ذرہ پیچھے رہ جائے گا اور انسان کی ایک ایک بات اور ہر عمل کو اٹھا کر محفوظ کر لیا جائے گا۔ جب آدمی اپنا مقصد زندگی بھول جاتا ہے تو سارے مال و اسباب کے باوجود ہزاروں لوگ خوشکشی کر ڈالتے ہیں، اپنے آپ کو مار ڈالتے ہیں، اور جب انسان اپنا مقصد زندگی پہچان لے تو ایک عام سا مسلمان ہزاروں لوگوں کی ہدایت کا ذریعہ بن جاتا ہے۔ آپ کے دل میں ہیرے، موتی، سونا، چاندی، جواہرات کی طرح قیمتی چیزیں چھپی ہوئی ہیں، آپ ان کو تلاش کریں اور صحیح استعمال کریں تو آپ اپنے گھروں اور خاندان اور شہروں کی ہدایت کا ذریعہ بنیں گے۔ اللہ تعالیٰ شوق اور طلب پر عطا فرماتے ہیں، تمام گناہوں سے توبہ کیجئے، سنتیں سیکھیے، اللہ کی محبت اور جنت کا شوق پیدا کیجئے، اپنی زندگی میں سادگی اپنائیے، اور اللہ کی یاد اور دعا اور ذکر اور اچھی نیتوں کا اہتمام کیجئے۔ اللہ پاک نے مومنین کے لیے جنت بنائی جس کی لمبائی چوڑائی آسمان زمین سے زیادہ، جس کے پھل دودھ سے زیادہ سفید، شہد سے زیادہ میٹھے، مکھن سے زیادہ نرم، جو مانگیں گے وہ ملے گا، دل بہلانے کی ہر چیز اور آنکھوں کی ٹھنڈک کا ہر سامان جنت میں ہے۔ ساری دنیا کے اربوں انسانوں کی خوشیاں، راحتیں، عیش اور آرام ایک جنتی کی خوشی کے برابر نہیں ہو سکتا، اسی طرح ساری دنیا کی پریشانیاں، مصیبتیں ملا کر بھی ایک جہنمی کی پریشانی کے برابر نہیں ہو سکتا۔ ایک فرشتہ صبح شام بیٹھا ہوا جنت کے زیورات بنا رہا ہے، ہیرے موتی جڑ رہا ہے، اللہ اکبر، ان میں سے ایک زیور کا ایک ٹکڑا زمین میں دکھا دیا جائے تو پورے آسمان و زمین روشن ہو جائیں۔ ایک ایک وقت میں جنت میں 70-70 جوڑے پہنائے جائیں گے، نور کے کپڑے۔ صبح کا سہانا وقت جنت میں نہ سردی ہوگی نہ گرمی ہوگی، جتنی لذتیں اور چاہتیں اور عیش ہم چاہتے ہیں سب جنت میں ہے۔ دنیا کام کرنے کی جگہ ہے اور ایک ایک لمحہ قیمتی ہے۔ اللہ پاک ہمیں آپ کو توفیق عطا فرما دے۔ درود شریف پڑھ کر اپنے لیے، پوری امت کے لیے دعا فرما دیجئے۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد، اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب الدعوات، یا اللہ، یا رحمان، یا کریم، یا ذوالجلال والاکرام، یا حی و یا قیوم، اے اللہ، پوری دنیا میں جتنے مسلمان علم دین سیکھ رہے ہیں، مومنین، مومنات، صالحین، صالحات، بچے، بچیاں، جہاں جہاں رہتے ہیں، جو جو زبانیں بولتے ہیں، تمام مکاتب اور اسکول اور دارالعلوم اور ان کے اداروں کو، اے اللہ، سب کو رحمتیں، برکتیں عطا فرمائیے۔ اے اللہ، آپ کی رضا کے لیے ہمیں ان سب لوگوں سے دینی محبت ہے، اے اللہ، ان کی خطائیں معاف فرما دیجئے، علم دین سیکھنے والوں کی غفلت دور فرما دیجئے، زمانے کے تمام فتنوں اور مصیبتوں اور آفات سے امن دے دیجئے، اے اللہ، آگے پیچھے، دائیں بائیں، ہر طرف سے حفاظت فرمائیے، اے اللہ، ہر وقت اپنی یاد اور ذکر اور شکر کی توفیق عطا فرما دیجئے، اے اللہ، تمام علماء کرام، عالمات اور علم دین سیکھنے سکھانے والوں کو اپنی رحمت سے ڈھانپ لیجئے، ان کے وقت میں برکت عطا فرمائیے، دنیا کے کونے کونے میں ان کے علوم پہنچا دیجئے، ان کی جان اور مال اور رزق میں برکتیں عطا فرمائیے، اے اللہ، سب کی پریشانیاں اور گھروں کے معاملات، ساری مشکلات آسان فرما دیجئے، وللہ خزائن السماوات والارض، اے اللہ، اپنے خزانے ان پر کھول دیجئے، اے اللہ، ان کو صفات عطا فرمائیے جس سے آپ کے محبوب بندے بن جائیں، اے اللہ، تقوی اور صدق اور اخلاص، سادگی اور ادب، شرم و حیا، خدمت کا جذبہ، دعوت کی فکر عطا فرمائیے، انبیاء اکرام، صدیقین، صالحین، صحابہ، صحابیات، امہات المومنین، اچھے اخلاق اور اعمال نصیب فرمائیے، 100% دین پر چلنے والے، دین پھیلانے والے ہر شہر ہر گاؤں میں پیدا فرما دیجئے، ہر محلے اور گھروں میں حافظ قرآن بھیج دیجئے، اے اللہ ان کے دلوں کو پاکیزہ بنا دیجئے، اولیاء صدیقین کے درجات عطا فرمائیے۔ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم۔ اے اللہ آج کی مجلس میں جو جو حاضرین اور حاضرات ہیں ان کی جو جو مشکلات ہیں، دلوں میں جو حاجات ہیں، دعائیں ہیں، اے اللہ غیب سے سب کے معاملات درست فرما دیجئے۔ ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم۔ اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعملا صالحا متقبل مبرور برحمتك يا عزيز يا غفور۔ وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين۔